नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म नवीन लुइटेल। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेघार्ज, हेटौँडामा 99.6 मेघार्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध त्यसका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। बडा दशैंको आज सातौँ दिन, आज फुलपाती, आज घर घरमा फुलपाती भित्र्याएर फुलपाती पर्व मनाइँदैछ। दिनका हिसाबले आज छैटौँ दिन परे पनि तिथिका घटबढका कारणले गर्दाखेरि फुलपाती आज नै परेको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, करचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्याउने चलन रहेको छ। हनुमान ढोका दरबारको दशैं घरमा गोर्खाबाट ल्याइएको फुलपाती भित्याउने परम्परा पनि रहिआएको छ। आजको कार्यक्रम द न्यूज प्लसमा हामी फुलपातीको महत्व र दशैं र पर्यावरणको अन्तर सम्बन्धका बारेमा चर्चा गर्नेछौँ संस्कृतिविद डाक्टर चिन्तामणि योगीसँग। यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद छ नवीनजी। सबैलाई नमस्कार। यो रेडियो सुन्ने सबै मित्र श्रोतावर्ग सबैलाई हार्दिक मङ्गलमय शुभकामना।
दशैं र पर्यावरणको महत्व के छ?
अब यो त नवीनजी कस्तो छ भने कि समग्रमा प्रकृतिमा संस्कृति, संस्कृतिमा प्रकृति अन्तर्निहित छन्। जन जसा पनि हाम्रा नेपाली चाडबाडहरूको विशेषता भन्नुहोस्, हाम्रा नेपाली देवी देवताका विशेषता भन्नुहोस्, हाम्रा जात्रा मात्रा मेला पर्व परम्पराका विशेषता भन्नुहोस्, सबै कुरा प्रकृतिसँगै जोडिएका छन्। चाहे हंस वाहन संयुक्ता होस्, चाहे तपाईँको चाहिँ वृषभ वाहन शिवजीको कुरा होस्, चाहे त्यो मुसक वाहन गणेशजीको कुरा होस्, चाहे त्यो पद्म पत्रको कुरा होस्, चाहे त्यो गङ्गा धरको कुरा होस्, चाहे त्यो श्वेताक्षी श्वेत वस्त्राचको कुरा होस्, सबै कुरामा हाम्रा यिनै प्रकृतिका कुराहरू, बोट बिरुवाका कुराहरू, पशु पंक्षीका कुराहरू, जीवनका लागि नभई नहुने अपरिहार्य जुन तत्त्वहरू छन् तिनै तत्त्वका कुराहरूलाई त्यहाँ प्रतिबिम्बित गरिएको छ। तर हामीले बुझ्ने बेलामा अब कस्तो लाग्छ नगिन्जी भने हामी अधुरो बुझ्छौँ। हामी गणेशजीको पूजा गर्छौँ मुसालाई भुल्छौँ भने जस्तो, हामी सरस्वतीको पूजा गर्छौँ हाँसलाई भुल्छौँ भनेको जस्तो, अब दसैँमा पनि त्यस्तै प्रसङ्गहरू छन्। यावत हाम्रा संस्कृतिसँग जोडिएका कुराहरू अब हामी रमाइलो गर्छौँ, नाचगान गर्छौँ, खानपिन गर्छौँ, विभिन्न प्रकारका शृङ्गार गर्छौँ। तर शृङ्गार त आफैमा प्रकृति हो, शृङ्गार त आफैमा अस्तित्व हो। यो अद्भुत शृङ्गार जो छ त्यसलाई हामी बुझ्दैनौँ, जुन यो प्रकृतिको अद्भुत महिमा छ त्यसलाई हामी बुझ्न चाहँदैनौँ, त्यसैमा हामी सावधान भन्नुपर्छ।
अब यहाँनिर जस्तो आज फुलपातीको दिन होइन, फुलपाती भित्राइन्छ साँझको समयमा, फुलपाती भित्राउने बेलामा विभिन्न वनस्पतिहरूको पनि प्रयोग हुन्छ होइन, जस्तो उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, करचुर, दारिम, जयन्ती, अशोकको फुल होइन, अब यिनीहरूको महत्त्व के छ?
नवीनजी धन्यवाद। अब के छ भने कि सबभन्दा पहिले त फुलपाती जुन भनिन्छ नि हाम्रो, अब आज तपाईँको दसैँको सातौँ दिन होइन, अब फुलपाती भन्ने शब्दमै सुन्दरता छ के नवीनजी। फुल भनेको फुल हो, पाती भनेको पाती हो, यानि कि पत्र हो होइन, पातहरू पत्रहरू हरियाली यावत कुरा त्योमा आयो। अब दसैँको महिमा भने कि तपाईँको एउटा हर्क बढाइ भनिन्छ कि, आज तपाईँका जहाँ जहाँ शक्तिका पीठहरू छन्, हनुमान ढोका भन्नुहोस्, चाहे तपाईँको गोरखनाथको गोर्खाको मन्दिर भन्नुहोस्, अथवा नेपालका कुनै पनि ठाउँका शक्तिका पीठहरू, शक्तिका मन्दिरहरू, चाहे पाथिभरा ताप्लेजुङको कुरा होला, चाहे अर्घाखाँची देउपा सुपा देउरालीको कुरा होला, चाहे तपाईँको पश्चिमका चाहिँ पूर्णा देवीको कुरा होला, जहाँ जहाँको कुरा होला, अहिले म दाङमा आएको छु, अब दाङकै कुरा गर्ने हो भने अम्बिकेश्वरीको कुरा होला, यी सबै कुराले के देखाउँछ भने कि आज फुलपाती भित्र्याउने, अब फुल पनि भित्र्याउने, पाती पनि भित्र्याउने, अर्थात् जडीबुटी भित्र्याउने, अर्थात् वनस्पति भित्र्याउने, अर्थात् स्त्री समृद्धि आयु आरोग्य ऐश्वर्यसँग सम्बद्ध जति पनि हाम्रा बोट बिरुवा आदि छन् त्यसलाई भित्र्याउने भनेको। अब त्यो भित्र्याउनु भनेकै हर्क बढाइ हो, हर्क भनेको हर्ष, बढाइ भनेको बढ्छ, यानि कि हर्क बढाइ केमा हुन्छ, जब तपाईँले फुलहरूको संरक्षण गर्नुहुन्छ, पाती पत्रहरूको संरक्षण गर्नुहुन्छ, त्यसको सम्वर्धन गर्नुहुन्छ, त्यसको सदुपयोग गर्नुहुन्छ, संरक्षण गर्नुहुन्छ, सम्वर्धन गर्नुहुन्छ, सदुपयोग गर्नुहुन्छ, त्यसैमा तपाईँको हर्क छ, त्यसैमा तपाईँको हर्क पढाइ छ, त्यसैमा तपाईँको आयु आरोग्य ऐश्वर्य आदि सबै श्री सम्पत्ति सम्पदाको प्राप्ति छ। अब आज तपाईँको मूलत साँझको बेलामा अब यो तपाईँको सबै परिवारका सदस्यहरू मिलेर बच्चा बच्ची लगायत सबै मिलेर तपाईँको यो घण्टहरू बजाउँदै शङ्खहरू बजाउँदै रमाइलो गर्दै अब आफ्नै आँगनमा आफ्नै करेसा बारीमा आफ्नै खेतबारीमा उपलब्ध हुने विज्ञया नवपत्रिका भन्छ, नौ प्रकारका पातहरू भन्छ। अब त्यो नौ पनि एउटा नवीनजी एउटा प्रतीकात्मक हो, नौ भनेको सात पनि होला, नौ भनेको एघार पनि होला, नौ त एउटा प्रतीकात्मक अङ्क नै हो। तपाईँको नौ लाख तारा भन्छ, नौ लाख तारा छन् कि दस लाख तारा छन् कि नौ करोड तारा छन् कसले जानेको छ र नौ अङ्कलाई पूर्ण अङ्कको रूपमा लिएकोले विज्ञया नवपत्रिका भन्छ होइन। त्योमा चाहिँ बिल्वा अशोक कदली हरिद्रा धान्या भन्ने खालका विभिन्न प्रकारका त्यहाँ शब्दहरूको प्रयोग गरिएको छ। केराको कुरा होला, बेलको कुरा होला, धानको कुरा होला, जाडिम जाडिम अनारको कुरा होला, अशोकको कुरा होला, हलेदोको कुरा होला, यी जति पनि कुराहरू छन् यी सबै यस्ता वनस्पति हुन् जो चाहिँ प्रत्येक गृहस्थको घरमा हुनै पर्ने, प्रत्येक गृहस्थले आफ्नो श्री समृद्धि आयु आरोग्य ऐश्वर्यका लागि प्रत्येकले यसको सेवन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने यी जुन बोट बिरुवा छन् त्यसलाई आज हामीले घरभित्र भित्र्याउने हो।
अब छुट्टाछुट्टी गरी जाउँ न, जस्तो मैले अघि पनि भनेको थिएँ होइन,
अब हेर्नुहोस् यसमा के छ भने बेलको कुरा गर्नु छ भने बेल भनेको भगवान शिवका लागि सबभन्दा प्रिय होइन, बिल्लो पत्रम समर्पयामी भन्छ। बेलको तपाईँको धुलो भन्छ, पाउडर भन्छ, सानो जुन काँचो बेल हुन्छ नि नवीनजी, काँचो बेललाई तपाईँले फोडेर त्यसलाई तपाईँको पिसेर तपाईँले सानो धुलो बनाउन सक्नुहुन्छ। त्यो धुलो कस्तो हुन्छ भने कि कन्स्टिपेसनमा पनि काम लाग्ने, डायरियामा पनि काम लाग्ने, डिसेन्ट्रीमा पनि काम लाग्ने, के पनि गर्नु धुलो बनाउनुहोस् र राख्नुहोस्, बोतलमा बन्द गरेर राख्नुहोस्, तातो पानीमा घोल्नुहोस्, खानुहोस्। त्यही भएर बेलको ठुलो महिमा छ, शिवजीको सबभन्दा प्रिय वृक्ष। हाम्रो जति पनि हाम्रो शरीरका लागि आवश्यक वृक्षहरू छन् त्यो सबै वृक्षहरू वनस्पतिहरू बोट बिरुवाहरू कहीँ न कहीँ कतै कुनै पूजापाठसँग कहीँ न कहीँ कतै कुनै देवी देवतासँग जोडिएका छन्। जोडिनेको कारण के भने कि त्यसको मान्छेले संरक्षण गरोस् भन्ने प्रकारान्तरले एउटा इकोलोजिकल मेसेज त्यहाँ दिएको छ। त्यही भएर बेलकै कुरा गर्दा त्रिदलम त्रिगुणाकारम त्रिनेत्रम च त्रयायुधम त्रिजन्म पाप समाहारम एक बिल्वम शिवार्पणम भन्ने खालको बेलको महिमा बताइएको छ। धानको बारेमा त हेर्नुहोस् के भन्छ भने नेपालीहरूको सबभन्दा स्वादिष्ट भोजन पनि धान हो। हाम्रा वेदहरूमा धानको महिमा गान गरिएको छ र धान चाहिँ धानको उत्पत्ति सबभन्दा पहिले हाम्रो यही हिमाली भूभागमा यही हाम्रो नेपाली भूभागमा भएको भन्ने खालका कुराहरू पनि छन्। त्यही भएर धन धान्य तपाईँले कसैलाई आशीर्वाद दिने बेला पनि धन धान्य कि देवी भन्छ होइन, धन धान्य समन्विता भन्छन्, धन धान्य प्राप्ति रस्तु भन्छ, धनको पनि प्राप्ति होस् धान्यको पनि प्राप्ति होस्। यानि कि धान्य भन्ने शब्द नै धान भन्ने शब्द नै कति महत्त्वपूर्ण छ भने कि तपाईँको जति पनि बाली छन् नि, जति पनि बाली यानि कि मकै भन्नुहोस् या गहुँ भन्नुहोस् कोदो भन्नुहोस् भटमास भन्नुहोस् यति जस्तो तपाईँको दाल आदि भन्नुहोस् जति पनि छ नि सबै तपाईँको धान्यभित्र परे। त्यही भएर धन धान्य प्राप्ति रस्तु, धन धान्य वृद्धि रस्तु भनेर धानको महिमालाई त्यसरी व्याख्या गरिएको छ। र त्यही भएर हेर्नुहोस् त्यही धानको महिमालाई बताउनुको लागि नै अब आज हामीले फुलपातीको रूपमा धानको बाला भित्राइरहेका छौँ भने साथै फेरि त्यही धानलाई सबभन्दा पहिले तपाईँले चढाउनु पर्यो नि देवीलाई। हाम्रो त परम्परा छ, हाम्रो त के छ भने कि जे जे हामीले पाएका छौँ वी हेभ टु बी भेरी ग्रेटफुल वाट एभर यु आर गेटिङ फ्रम द नेचर, त त्यो त्यसप्रतिको कृतज्ञता ज्ञापन यो ठुलो कुरा हो नवीनजी, ठुलो कुरा हो। कृतज्ञता ज्ञापन गर्न नसक्ने समाज, त्यो कृतज्ञता भाव नभएको व्यक्ति भन्दा कृतज्ञ दुष्ट स्वार्थी पापीहरू कोही हुँदैन। त्यही भएर हामीले पहिलो अम्बा देउतालाई चढाउँछौँ, पहिलो तपाईँको काँक्रो देउतालाई चढाउँछौँ, घरमा सेलरोटीको निमिष्ठान पाक्यो भने सबभन्दा पहिले देवी देउतालाई चढाउँछौँ भनेको जस्तै अब यो धान पाकेको छ होइन, अब यो धान सबभन्दा पहिले कसलाई चढायो, देवीलाई चढायो, त्यही देवीलाई चढाइएको धानबाट तपाईँको जुन तपाईँको अक्षता बन्छ त्यही अक्षताको टिका लगाइएको देवीलाई पहिले त्यो समर्पण गरियो, देवी देवीलाई समर्पण गरिसकेपछि त्यसैबाट बनेको जुन तपाईँको अक्षता हो यो नेपाली मात्र एउटा यस्तो समाज हो, नेपाली संस्कृतिकै एउटा यो विशेषता हो जहाँ हामीले अक्षताको टिका लगाउँछौँ त्यो पनि निधारभरि लगाउँछौँ। त्यसरी धानको पनि उस्तै महिमा छ, तपाईँको हलेदोको उस्तै महिमा छ। स्वास्थ्य विज्ञानका हिसाबले आयुर्वेदमा कफ दोष पात दोष पित्त दोष आदि भनिएको छ। यो हलेदो त कस्तो छ भने कि कफ दोषलाई पनि ठिक गर्छ, वात दोषलाई पनि ठिक गर्छ, पित्त दोषलाई पनि ठिक गर्छ। रुगा लाग्यो खोकी लाग्यो यो भयो त्यो भयो तपाईँको नेपालीले यो काढा पानी जुन भने त्यो आखिर अदुवा पानी त हो नि, त्यही बेसार त हो नि, त्यही तपाईँको एन्टी ब्याक्टेरियन क्वालिटी त्यसैमा हुन्छ, फेरि हाई लेभल अफ एक्टिभ एन्टी ब्याक्टेरियन क्वालिटी त्यो तपाईँको बेसारमा हुन्छ, हलेदोमा हुन्छ, त्यसलाई चढाउने भन्ने कुरा गरेको। अनि उखुका डन्डा तपाईँको उखु खानुहोस्, त्यसमा तपाईँको प्राकृतिक रूपबाट तपाईँले पाउनुपर्ने सुगर पाउनुहुन्छ, प्राकृतिक रूपबाट तपाईँले शरीरका लागि पाउनुपर्ने एनर्जीहरू पाउनुहुन्छ। यसै गरी तपाईँको अरू जुन फुलहरू छन्, अरू जुन फलहरू छन्, जुन जुन तपाईँले चढाउनुहुन्छ त्यो सबैका पछाडि अब अशोक भन्नुहोस्, अशोक तपाईँको कहियो असाध्य तपाईँका चाहिँ रोगहरूको लागि बडा बडा लाभदायी मानिएको छ। यस्ता यस्ता कुराहरू, पिपलका पातहरू तपाईँ चढाउनुहुन्छ भने त्यसलाई तपाईँको उत्तिकै दमको रोगका लागि, यस्ता यस्ता कुराको लागि साह्रै महत्त्वपूर्ण मानिएको छ। आयुर्वेदको हिसाबले चाहिँ के भन्छ भने नवीनजी, अमन्त्रम अक्षरम नास्ति नास्ति मूलम अनौषधम भन्छ कि, कुनै पनि यस्तो अक्षर छैन जसबाट मन्त्र नबनोस्, कुनै पनि यस्तो जडीबुटी छैन, जरा छैन, पात छैन, फुल छैन जसबाट औषधि नै बनोस्। केरा खानुहोस्, केरामा तपाईँले पाउनुपर्ने भिटामिन्स उत्तिकै हुन्छ, त्यसबाट तपाईँले पाउनुपर्ने सुगर उत्तिकै हुन्छ, त्यसबाट पाउनुपर्ने तपाईँले क्याल्सियम उत्तिकै हुन्छ। केरा मात्र पनि तपाईँले नित्य खायो भने तपाईँको शरीरको विकासका लागि चाहिने प्रोटिन लगायतकै यावत कुराहरू सबै तपाईँले केराबाट पाउनुहुन्छ। त्यही भएर भगवान् गणेशको ठुलो भुँडी देखाएको, अब आजभोलि ठुलो भुँडीलाई अब एक प्रकारले असभ्य अथवा अस्वस्थ मान्ने एउटा एउटा कन्सेप्ट बिल्ड भएको छ। तर त्यहाँ गणेशजीको भुँडी सानो थियो, ठुलो थियो, के थियो पढ थाहा होइन, तर त्यो भन्न खोजेको सम्पन्नताको प्रतीक हो, पूर्णताको प्रतीक हो। र त्यहाँ कदली फलम भगवान् गणेशलाई चढाइने कदली फलममा, यानि त्यो कदली यानि कि त्यो केराका केरामा यावत कुराहरू त्यसमा पाउनुपर्ने प्रोटिन, भिटामिन्स, क्याल्सियम्स सबै कुराहरू शरीरका लागि चाहिने कुराहरू हुन्छन्। यस्ता पवित्र कुराहरू भएको नाताले गर्दा फुलपातीका दिनमा तपाईँको आफ्नो बगैँचामा भएका यस्ता सबै कुराहरू तपाईँले ल्याएर चढाउनु।
जस्तो अब दशैँको बेलामा अब यो जमराको प्रयोग हुन्छ होइन, देवीको प्रिय वनस्पतिको रूपमा भनेर चाहिँ जौलाई लिइन्छ, यवलाई लिइन्छ होइन, अब यसको चाहिँ भनौँ न पर्यावरणको दृष्टिकोणले कस्तो स्थान रहेको छ?
अब नवीनजी धन्यवाद। के छ भने कि हामीले घटस्थापनाको दिनबाट घटस्थापना गऱ्यौँ, कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रित मूले तत्र स्थितो ब्रह्म मध्ये मातृगणा स्मृता भनेर हामीले त्यो कलशको स्थापना गऱ्यौँ, घटस्थापना गऱ्यौँ, पवित्र जल लिएर आयौँ कुनै कुनै कुण्डबाट अथवा इनारबाट अथवा कुनै पवित्र स्रोतबाट कुनै तलाउबाट। यसले पनि इन अदर वे इट गिभ्स ए मेसेज, तपाईँको घरको वरिपरि, तपाईँको गाउँको वरिपरि, टोलको वरिपरि त्यस्तो नदी अथवा त्यस्तो ताल अथवा त्यस्तो तलैया अथवा त्यस्तो पँधेरो अथवा त्यस्तो पानीको मुहान संरक्षित हुनुपर्छ है। हामीले कुनै पनि कुरालाई पूर्णतामा बुझ्यो भने त्यसैमा सबै कुरा छ कि, हामी त सबै कुरा मासेर घर बनाउँदैछौँ, सबै कुरा मासेर बाटो बनाउँदैछौँ, सबै कुरा मासेर कन्क्रिट बिल्डिङ बनाउँदैछौँ, तर यहाँ पवित्र जल लिएर आऊ भन्छ, पवित्र कुण्ड भन्छ, पवित्र सरोवर भन्छ, पवित्र जल स्रोत भन्छ, अब त्यो लिएर आउने, पवित्र माटो बालुवा लिएर आउने, अनि घटस्थापना गर्ने। त्यो घटस्थापना भनेको सङ्कल्प स्थापना हो, यानि कि आजदेखि नौ दिनसम्म मेरो निरन्तर साधना जारी छ, हे माता दुर्गे, सङ्कल्पको प्रतीक हो, त्यो श्रद्धाको प्रतीक हो, तपाईँको त्यो आस्था प्रेम र भावनाको प्रतीक हो। र तपाईँले त्यो दिनै तपाईँले जौ ल्याएर छर्नुहुन्छ, अब जौलाई तपाईँको स्वास्थ्य विज्ञानका हिसाबले अत्यन्तै सुपाच्य अन्नको रूपमा लिएको छ। जौको तपाईँले साचु खानुहुन्छ, यो सुपाच्य पनि छ, फेरि अर्को के भन्छ दरिलो पनि छ, सस्टेनेबल पनि छ। जौको तपाईँले जसरी खानुहोस्, जौको तपाईँले भात जस्तो बनाएर खानुहोस्, अथवा जौलाई तपाईँले पिसेर धुलो बनाएर सातु बनाएर त्यसमा पानी मिसाएर खानुहोस्, दुध मिसाएर खानुहोस्, तातो पानीमा घोलेर खानुहोस्, बच्चाले खानुहोस्, बुढाले खानुहोस्, यानि कि जौ भनेको यस्तो इन एनी काइन्ड अफ डिजिज यु क्यान ड्रिङ्क द्याट जौको सातु अथवा इट द्याट जौको सातु। हलुवा जस्तो बनाएर खाए पनि भयो, तपाईँको झोल जस्तो बनाएर खाए पनि भयो। हरेक स्वास्थ्यको अवस्थामा हरेक रोगीका लागि सबैभन्दा प्रिय स्वस्थकर स्वादिष्ट कुनै एउटा भोजन हो भने त्यो तपाईँको जौ हो। अब त्यो जौकै अब हामीले जमरा बनाउँछौँ, नौ दिनसम्म हामीले त्यहाँ जलसिञ्चन गर्छौँ, प्रेम सिञ्चन गर्छौँ, भाव सिञ्चन गर्छौँ, श्रद्धा सिञ्चन गर्छौँ। अनि यति मात्र होइन, नौ दिनसम्म त्यहाँ बसेर दुर्गा सप्तशती चण्डी पाठ गर्छौँ, नौ नौ दिनसम्म चण्डी पाठ गर्ने बेला अब त्यो बिरुवा छ नि नवीनजी, इट्स नट नट ओन्ली अ प्लान्ट, द्याट इज नट टोटल्ली सेनिटाइज, द्याट इज नट टोटल्ली एनर्जाइज, द्याट इज नट टोटल्ली भाइटलाइज। अब त्यो बिरुवा, त्यो जमरा मात्र होइन, अब त्यो त एउटा मन्त्र औषधा भन्छ के, मन्त्र नै औषधि हो, मन्त्र नै औषधि हो, मन्त्र औषधि भन्छ कि तपाईँको एउटा एउटा तपाईँको औषधि मन्त्र औषधि हो, अर्को औषधि देव औषधि हो, देवताहरूको आशीर्वाद दिव्य औषधि, यस्ता कुनै दिव्य शक्तिबाट प्राप्त हुने आशीर्वादहरू होइन, यस तपाईँको बजारबाट पाइने औषधि चाहिँ के हो सब नक्कली हो, इधर उधर मिक्सअप गरेको छ, नथिङ एल्स जाओ केमिकल्स र मिक्सअप, कति कुरामा घाटा छ, कति त्योमा तपाईँका चाहिँ साइड इफेक्टहरू छन्, तर हाम्रो जुन मन्त्र औषधि देव औषधि दिव्य औषधि वन औषधि जुन हाम्रो मूल औषधि विज्ञान हो, जुन हाम्रो प्राकृतिक चिकित्सा विज्ञान हो, घरेलु चिकित्सा विज्ञान हो, हाम्रो स्वास्थ्य चिकित्सा विज्ञान हो, त्यही भएर नबिन्छ अब हामी त बेला आयो यो कोरोनाले पनि हामीले सिकाएको, अब किचन थेरापीमा जाऊ, अब गार्डन थेरापीमा जाऊ, अब मदर थेरापीमा जाऊ, अब करेसाबारी थेरापीमा जाऊ, अब प्राणायाम थेरापीमा जाऊ, अब नेचर थेरापीमा जाऊ, फलो द्याट काइन्ड अफ ट्रेडिसनल इन्डिजिनियस कल्चरल टिचिङ्स विजडम अफ आवर एन्सेस्टर्स भन्ने कुरा त्यसैमा आउँछ। अब यो जमराको जुन कुरा छ, हेर्नु जमरा त कस्तो विचित्र छ भने नौ दिनसम्म हुर्कायो, अब नवौँ दिनमा सम्पन्न भयो, घट विसर्जन भयो, देवीको पूजन भयो, सारा भयो, अब तपाईँको नवरात्र पुरा भयो, यानि कि अब तपाईँको साधना पुरा भयो, साधनाको सारा भाग पुरा भइसके, साधना सम्पन्न बन्नुभयो, पूर्णता सम्पन्न बन्नुभयो, बल्ल दसौँ दिनमा टिका लिने हो, टिका दिने हो, आशीर्वाद दिने हो, आशीर्वाद दिने हो, नौ दिनको साधना गरेको बापत तपाईँमा जुन अब पूर्णता छ, जुन सिद्धि छ, जुन पवित्रता छ, जुन ओज तेज पोटेन्सियलिटी डिभिनिटी भाइब्रेसन औरा तपाईँमा बिल्डअप भएको छ, न यु आर फुल्ली अथोराइज टु ब्लेस पिपल, अब तपाईँलाई दसौँ दिनमा आशीर्वाद दिनुहुन्छ, एक्जाम्पलको लागि आशीर्वाद दिने बेलामा आयु द्रोण सुते श्रियम दशरथे शत्रु क्षयो राघवे भनेर आशीर्वाद दिनुहुन्छ, द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तो आयु होस् होइन, दशरथको जस्तो श्री होस्, राघवको रामको जस्तो शत्रु नाश गर्ने पराक्रम होस्, अथवा यस्तै अर्को श्लोक छ, स्वस्थ स्तुते कुशलमस्तु चिरायु रस्तु, स्वस्ति होस् कुशल होस् चिरायु होस् को बाजी हस्ती धन धान्य समृद्धि रस्तु, यो तपाईँको ठ्याक्कै इकोलोजी कुरा यही आयो, गाई होस् बाजी घोडा होस् हस्ती हात्ती होस् धन होस् धान्य होस् धन धान्यको समृद्धि होस्, के सुन्दर कुरा गरेको छ, इकोलोजी एन्ड इकोनोमी, इकोनोमी एन्ड इकोलोजी ह्याज टु बी इन्टिग्रेटेड, तपाईँले इकोनोमीलाई इकोलोजीको विरुद्धमा खडा गरिदिनु भयो अथवा त्योसँग डिस्कनेक्ट गरिदिनु भयो भने त्यो इकोनोमी तपाईँ हाम्रो लागि नाशको कारण बन्छ, सर्वनाशको कारण बन्छ। अब जमरा चाहिँ के भने कि सबभन्दा ठुलो आशीर्वाद त चिरायु रहेछ, सबभन्दा ठुलो आशीर्वाद त निरोगी रहेछ, निरोगी हुनु, सन्त तुलसीदासको भाषामा पहला सुख निरोगी काया भनेको छ, अब त्यो निरोगी कसरी आयु आरोग्य कसरी प्राप्त हुन्छ त भन्दा जमराको रस खाएर हुन्छ, त्यही भएर जमराको रसलाई अब ग्रिन ब्लड भनेर व्याख्या गरिएको छ, र मानिसको शरीरसँग मोर देन 40% जमराको रस म्याच गर्छ भनिएको छ, जमराको रसको बारेमा अनेक प्रकारका रिसर्च भएका छन्, बेस्ट टॉनिक फर द लिभर भनिएको छ, अब दसैँको बेलामा जमराको रस खाऊ भन्न खोजेको, अब हामी जमराको रस नखाएको नि केवल जमराको प्रयोग गरिरहेका छौँ, केवल त्यसलाई आशीर्वादको रूपमा लिइरहेका छौँ, अब यहाँनिर तर भनेका ठिक छ, संस्कृतिको हिसाबले परम्पराको हिसाबले अब त्यस्तो कुरा चल्दै आएको छ भने ठिक छ, त्यसलाई पनि आशीर्वादको रूपमा त्यसलाई स्वीकार गरौँ, त्यो पनि ठिकै छ, त्यो पनि ठिकै छ, तर मूल कुरा त जमराको रस त सेवन गर्नु पऱ्यो नि, फेरि यो जमराको रसको सेवन के छ भने वर्षमा तपाईँले एक दुईपटक मात्र पनि गर्दा यो बडीलाई सर्भिसिङ कारलाई सर्भिसिङ गरेको जस्तै बडी सर्भिसिङ गरेको हो, तपाईँले सानो गिलासको आधा गिलास खानुहोस् पुगिहाल्छ, दैनिक नौ दिनसम्म खानुहोस् पुगिहाल्छ, थ्रु आउट द इयर यु वुड बी कम्प्लिटली फाइन, तपाईँको आजभोलि त्यो ग्रिन जुस थेरापी त कसैले मुलुकमा पनि एकदम फेमसै भइसक्यो, ग्रिन जुसलाई तपाईँको आजभोलि बेस्ट टनिकको रूपमा बेस्ट एनर्जीका रूपमा बेस्ट ड्रिङ्कका रूपमा त पश्चिमी मुलुकका मान्छेले पनि प्रयोग गर्न थालिसके, तीमध्ये पनि बेस्ट अमङ द बेस्ट भनेको चाहिँ यही जौ जमराको रस हो।
डाक्टर साहब, अब जस्तो दसैँको बेलामा सरसफाइले पनि विशेष ध्यान दिइन्छ होइन, भनेपछि सरसफाइ गर्नुपर्छ,
हेर्नुहोस् अब दसैँ आयो नवीनजी, दसैँ आयो तिहार आयो, नयाँ लुगा लगाउने कुरा पनि यसैमा छ, घरको सरसफाइ गर्ने कुरा पनि यसैमा छ, अब इष्टमित्र बन्धु बान्धव परिवारजन स्वदेशमा विदेशमा बजारमा सहरमा काठमाडौँमा कता कता छन्, म दाङमा आएको छु होइन, अब दाङमा पनि सरसफाइ चलिरहेको छ, अब यसका दुई तिनवटा पक्षहरू छन् हेर्नुहोस्, अब दार्शनिक पक्ष आध्यात्मिक पक्ष भन्ने हो भने त म अहिले विश्व ओमकार एकता महाअभियानको क्रममा लागेको छु, अस्ति म सुदूरपश्चिमको यात्रामा थिएँ, त्यो यात्रा सकेर म सरासर दाङमा आएँ होइन, त्यसो भने के सबभन्दा मूल कुरा त यो दार्शनिक आध्यात्मिक पक्ष चाहिँ के हो भने हेर्नुहोस्, हाम्रो मनको सफाई सबभन्दा ठुलो कुरा हो, हाम्रो भावनाको सफाई सबभन्दा ठुलो कुरा हो, चित्त शुद्धि भन्नुहोस्, आत्मशुद्धि भन्नुहोस्, त्यो ठुलो कुरा हो। तर तपाईँको चित्त शुद्धिका लागि पनि आत्मशुद्धिका लागि पनि तपाईँको शरीर शुद्धि भएको छैन, तपाईँको स्थान शुद्धि भएको छैन, तपाईँको गृह शुद्धि भएको छैन भने त्यहाँ पनि तपाईँलाई विक्षेप हुन्छ। विक्षेप हुन्छ भनेको यु वुड बी डिस्टर्ब। अब जस्तो म अहिले दाङमा छु, हाम्रो घराई बजारसँग जोडिएको हाम्रो गाउँ छ पर्सा भन्ने गाउँ, म तपाईँसँग कुरा गर्दै मेरो अगाडि बेलको रुख छ, त्यहीँनिर आँपको रुख छ, यहाँ म तुलसी मेरा देखिरहेको छु, मलाई थाहा छैन अब यहाँ कति 50 छन् कि 75 छन् कि 100 छन् कि कति बोट बिरुवा छन् मलाई थाहा छैन। यसो बायाँपट्टि फर्काउँछु पुरै धानका खेतहरू ताला लहल गरिरहेको छन्, म अहिले कौशीमा बसिरहेको छु। अब हाम्रो घर आफैमा भगवान्को कृपाले बुवा आमाको आशीर्वाद, यो आफैमा बगैँचा भन्नुहोस्, यो आफैमा धाम भन्नुहोस्, यो आफैमा जङ्गल भन्नुहोस्, यो आफैमा कुटिया भन्नुहोस्, यो आफैमा इकोलोजिकल इकोनोमिकल स्पिरिचुअल ट्रेडिसनल कल्चरल सेन्टरको रूपमा छ। अब यो मैले भन्न खोजेको चित्त शुद्धिका लागि पनि, भाव शुद्धिका लागि पनि, आत्मशुद्धिका लागि पनि शरीर शुद्धि आवश्यक छ है, स्थान शुद्धि आवश्यक छ है, गृह शुद्धि आवश्यक छ है, हामीले पर्यावरणकै माध्यमबाट हामी अगाडि बढ्ने हो नि त। किनकि तपाईँको देवीको मन्त्र छ के, यो दुर्गा सप्तशती जुन मार्कण्डेय पुराण 13 अध्याय 7 श्लोक हो, त्यहाँ के भन्छ भने नमो देव्यै महादेव्यै शिवायै सततम नम, देवीलाई नमस्कार छ भने। दसवटा के भन्छ, नमः प्रकृत्यै भद्रायै नियता प्रणतास्मताम, यानि कि प्रकृतिलाई नमस्कार छ भने। देवी भनेको त प्रकृति रूपा रहेछन्। तपाईँको मूल प्रश्न त्यसैमा छ, अहिले सारा तपाईँको सार तपाईँले जुन बार बार प्रश्न झेलिराख्नु भएको छ, तपाईँको जिज्ञासा तपाईँको सारा खोज त्यसैमा छ। दुर्गा साक्षात प्रकृति रूपा हो, नमः त्यसले गर्दा घरको सफाई यी सब कुराले पनि ठुलो महत्व राख्दछ।
डाक्टर भनेपछि यो पूजा आजा स्तुति ध्यान चाहिँ एउटा पाटो हो भने त्यो सँगसँगै त्यसले चाहिँ वातावरण संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने माध्यम हो त
एकदमै एकदमै। हेर्नुहोस्, वातावरणको सरसफाई, घरको सरसफाई ठुलो कुरा छ कि। म अहिले मनोविजी तपाईँलाई धन्यवाद दिन चाहन्छु, तपाईँ मेरो पुरानो मित्र हुनुहुन्छ, लामो समयदेखि तपाईँसँग मैले संवाद गर्ने मौका पाएको छु। फेरि तपाईँको बौद्धिक टाइपका तपाईँको जुन खोजी हो, तपाईँको जुन अनुसन्धानात्मक जुन तपाईँको प्रवृत्ति हो, आई रियली एप्रिसिएट द्याट। मैले टाङमा आउँदा फिल गर्छु कि आफै अब हामी कहाँ गइरहेको छौँ नवीनजी, हामी बजारिया भयौँ, हामी सहरिया भयौँ, हामी विदेशिया भयौँ, हामी कपाडिया भयौँ, के भयौँ हामी? मैले आएको 4 दिन भयो, वाट आई फिल, 4 दिनमा म 400 वर्ष बाँचेको जस्तो फिल हुन्छ। एकैछिन बजारमा के प्रवचन हुन्छ, घोरा बजार यहाँबाट तपाईँको 15 मिनटको 10 मिनटको ड्राइभमा छ, एकैछिन म कुनै बेला गाउँ फर्केर जाउँला भन्ने हुन्छ। यहाँ हावाले कुरा गर्छ, यी बोट बिरुवा होइन नवीनजी, यी बोट बिरुवा यी सिद्ध पुरुष हुन्, हाम्रो बुवा आमा हुनु, चलेको 90 वर्षको बुवा हुनु न, यी बुवाको पालाका वृक्ष हुन्, यी बुवा हुन् हाम्रो लागि, यी पुर्खा हुन् हाम्रो लागि। यी बोट बिरुवासँग कुरा गर्ने हो, शरद ऋतुको पूर्णिमा, शरद ऋतुको सौन्दर्य, शरद ऋतुको चाँदनी, तारासँग कुरा गर्ने, आकाशसँग कुरा गर्ने, वायुसँग कुरा गर्ने, जसले प्रकृतिलाई प्रेम गर्न सकेन। सोझो कुरा नवीनजी, तपाईँको रेडियोको कार्यक्रम माध्यमबाट बडा लोकप्रिय कार्यक्रम छ तपाईँको, जसले प्रकृतिको पूजा गर्न सक्दैन उसलाई मन्दिर बगेर के पाउँछ? नथिङ। यो टोटल्ली कन्जर्भेटिभ, यो टोटल्ली डगमेटिक। अरे बाबा, प्रकृतिको पूजा, यो हावाको, यो पानीको, चन्द्रमाको, ताराको, सूर्यको, यो पूजामा, यो एकत्वानुभूतिमा, यसको सौन्दर्य पानमै तपाईँले माता दुर्गाको आराधनालाई आकाशसँग तारासँग हेर्नुहोस् न, यावत कुरामा तपाईँ त्यो आनन्द लिनुहोस् न। पल्ल त्यो अव्यक्त जुन चेतना छ, अमूर्त जुन चेतना छ, जुन आजभोलिको साइन्सको भाषामा क्वान्टम कन्सियसनेस, कस्मिक एनर्जी, युनिभर्सल एनर्जी, जसलाई हाम्रो शास्त्रले सही, अब देवीकै कुरा गरौँ न, अहिले दुर्गा सप्तशतीको सर्वरूपमयी देवी, सर्वम देवी मयम जगत, अतोहम विश्वरूपाम ताम नमामि परमेश्वरीम। यो जगत त के रहेछ? के पनि त रहेछ, मात्र देवी मयम जगत, सर्वम देवी मयम जगत, द होल युनिभर्स इज मेनिफेस्टेसन अफ ओन्ली दुर्गा तत्त्व, नथिङ एल्स। हामी त दुर्गा पूजा मन्दिरमा गरिराखेका छौँ, अष्टभुजाधारी सिंह सवारिणी हामी त्यसरी पूजा गरिराखेका छौँ, तर त्यसको चित्रको चरित्र बुझ्नुहोस्, चित्रको पछाडिको त्यो इतिहास बुझ्नुहोस्, चित्रको पछाडिको भाव बुझ्नुहोस्, त्यो भाव बुझ्यो भने समग्रमा प्रकृति त्यही छ, पर्यावरण त्यही छ, जीवन विज्ञान, जीवन दर्शन, अध्यात्म विज्ञान, विज्ञान जीवन कला यावत कुरा त्यसै मान्छ।
हुन्छ, हस्, यो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर नवीनजी, धन्यवाद, सबैलाई पुनः पुनः हार्दिक मङ्गलमय शुभकामना, नमस्कार।
उहाँ हुनुहुन्थ्यो संस्कृतिविद डाक्टर चिन्तामणि योगी। उहाँसँग गरिएको यही कुराकानी सँगसँगै आजका लागि द न्युज प्लसको समय यही सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक मित्र भुवन पौडेलको साथमा म नवीन लोइटेल बिदा हुन्छु। नमस्कार।